بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم
اللهم
صل
صل
على
على محمد
محمد وآل
وعلى
محمد.
محمد وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الحق والدين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه، بسم الله الرحمن الرحيم: إن يوم الفصل كان ميقاتا، يوم ينفخ في الصور فتأتون أفواجا، وفتحت السماء فكانت أبوابا، وسيرت الجبال فكانت سرابا، إن جهنم كانت مرصادا للطاغين مآبا. صدق الله العلي العظيم. اللهم صل على محمد وآل محمد، وعجل فرجهم، وارزقنا شفاعتهم. سورة مباركة نبأ کی عنایتوں میں وقوع قیامت اور پھر کیفیت وقوع قیامت کی طرف کچھ اشارات ہیں. دیکھیے، ایک تو یہ ہے کہ قیامت آ کر رہے گی. اس پر ہم نے عرض کیا کہ علم کلام اسلامی میں، علم کلام یعنی علم العقائد، جسے فقہ اکبر بھی کہتے ہیں. الفقہ الاکبر یعنی وہ فقہ جو اصول دین سے متعلق بحث کرتی ہے، فقہ، علم فقہ جو اصول دین سے متعلق بحث کرتا ہے، اس علم میں کو علم کلام بھی کہتے ہیں اور علم الفقہ الاکبر بھی کہتے ہیں. خود اس کی شاخ در شاخ کئی قسمیں ہیں، اور ہم نے عرض کیا تھا کہ بعض علماء نے معاد شناسی، آخرت شناسی اور قیامت و معاد کے موضوع پر الگ الگ کتابیں لکھی ہیں. علامہ سید محمد حسین حسینی تہرانی، جو ہمیں بھی ان کی دس بوسی و کش برداری کا شرف حاصل رہا ہے، ان کی 10 جلدوں میں کتاب ہے معاد شناسی. تو علم کلام میں یا حکمت اسلامی میں بھی جو آخرت سے متعلق بحث ہوتی ہے، تو عموماً امکان اور وقوع پہ بحث ہوتی ہے. پہلے یہ ہے کہ ممکن ہے کہ نہیں، ممکن کیسے ہے کہ آخرت ہو. اب اس میں بہت سی بحثیں ہیں، مثلاً یہ کہ بہت سے شبہات ہیں. شبہ عاقل و معقول کے نام سے ایک شبہ مشہور و معروف رہا ہے. یہ جو شبہ عاقل و معقول ہیں، وہ یہ کہ ایک جسم کے اعضاء اور اجزاء دوسرے جسم میں چلے جاتے ہیں، پھر دوسرے جسم سے تیسرے جسم میں اور تیسرے جسم سے چوتھے جسم میں چلے جاتے ہیں. یہ کس طرح ممکن ہے پھر کہ وہ اجزاء اصلی جسم کی طرف پلٹ کے آئیں، اور ہر فرد کا حشر و نشر، حساب و کتاب و قیامت میں اس کی زندگی اس کے اس اصلی جسم کے ساتھ ہو؟ تو یہ شبہ عاقل و معقول کہلاتا ہے. इस तरह से और शुबहात हैं जिनका उलमा ने जवाब दिया है, नकली भी, हली भी, हर तरह से। और माद के सिलसिले में खुद मुसलमानों के दरमियान एक से ज़्यादा नज़रियात हैं जो हजरत वहदतुल वजूदी हैं, वजूदी फ़लसफ़े के कायल हैं, वो उनमें भी कई मसलक हैं। हिफ्ज़े ज़वाहिर क़ुरान के साथ किस तरह माद की तफसीर की जाए, और बाज़ हज़रात की तफसीरें यकीनन ज़वाहिर क़ुरान से बहुत दूर हैं, बहुत बईद हैं, और उन पर इन्हिसार नहीं किया जा सकता। बहरहाल क़ुरान मजीद ने, मैंने इससे पहले अर्ज़ किया था कि एक लफ्ज़ का और इजाफा कर लेना चाहिए, इम्कान वुकू और ज़रूरत, कि आखिरत की ज़रूरत है या नहीं, क़यामत की ज़रूरत है या नहीं, फ़ैसले के दिन की ज़रूरत है या नहीं। अगर ज़रूरत साबित है तो ये मुमकिन नहीं है कि हज़रत हक़ सुबहाना हुआ ताला इस ज़रूरत को पूरा ना करें। अब वो कैसे पूरा करेगा? वो क़ादिर अलल इतलाक़ है, क़ादिर मुतलक़ है, वो जिस तरह चाहे करे, हमें ये यकीन है कि आखिरत आएगी। क़ुरान मजीद में शुरू से आखिर तक आखिरत का ज़िक्र ही नहीं है, बल्कि आखिरत के वुकूअ के बाज़ कवायफ का भी ज़िक्र है, मरातिब का ज़िक्र है, मराहिल का ज़िक्र है, किस तरह मरहला ब मरहला वाक़ियात रूनुमा होंगे और क़यामत कुबरा बरपा होगी। ये सब क़ुरान मजीद में है, जो उसके अहल हैं वो उस पे यकीन रखते हैं और उसकी तफसीर व तावील को समझते हैं। अवामुन नास के लिए इजमालन ये है कि क़ुरान मजीद में जो है उस पे यकीन रखना है, हक़ सुबहान व तआला का वादा है, क़यामत होगी, बस होगी, किसी शक की गुंजाइश नहीं। यहाँ पर इन्न यौम अल-फ़स्ल काना मीक़ाता के बाद जो आयत है, यौम युन्फ़खु फ़िस्सूर फ़तातून अफ़वाजा, वो दिन जिस दिन सूर फूंका जाएगा और फौज दर फौज, गरोह दर गरोह तुम सब आओगे, फ़तातून अफ़वाजा। ये सूर जो है इसका ज़िक्र भी क़ुरान मजीद में एक दो नहीं बल्कि तकरीबन 9-10 मकामात पर आया है, और बाज़ हज़रात ने इन तमाम आयतों और रिवायतों को सामने रखकर ये बयान किया है, बल्कि अक्सर ने, कि दरअसल दो सूर होंगे, दो मर्तबा सूर फूंके जाएंगे। लफ्ज़ सूर क्या है? सूर दरअसल जो है इसको सूर अरबी कलिमा है, लेकिन सुरियानी में इसके लिए सीपूर या शेपूर और शेपूर का कलिमा है, और ये फ़ारसी में भी आ गया, फिर अरबी से होता हुआ फ़ारसी में आ गया। फ़ारसी में शीपूर और शेपूर दोनों तरह मुस्तमल है। सूर उसी सुरियानी लफ्ज़ की अरबी शक्ल है, सींग की शक्ल का एक आला होता है कि जिसमें फूंकने से आवाज़ पैदा होती है, बूक कह लीजिए। और ये बादशाहों के यहाँ जब पहले वो तहजीब थी तो बिगुल बजाना जिसे कहते हैं, इस्तकबाल में अभी है फौज के उसमें, अभी भी है दुनिया के मुख्तलिफ मुल्कों में। तो क़यामत से पहले सबसे पहले एक सूर फूंका जाएगा कि जिसके नतीजे में एक खौफ और दहशत पैदा हो जाएगी, हर शय पर खौफ और लर्जा तारी हो जाएगा, और हर चीज खत्म हो जाएगी, लोग मर जाएंगे, हर जानदार मर जाएगा। वहां पे भी मराते हैं और मराहिल हैं कि पहले सब मर जाएंगे, चार बाकी रह जाएंगे, चार मलाइका और आठ हमलतुल अर्श। उसके बाद वह हमलतुल अर्श भी मर जाएंगे और फिर तीन मलाइका और मर जाएंगे और फिर सबसे आखिर में मलकुल मौत बाकी रह जाएंगे और हक सुबहाना हुआ ताला फिर खुद उनको कहेगा मुत, और वो मर जाएंगे। तो फिर कोई बाकी नहीं होगा सिवाय हक सुबहाना हुआ ताला। ये मराहिल है। और फिर दूसरा सूर फूंका जाएगा जब सब के सब जिंदा हो जाएंगे। बाज यही दो सूर के कायल हैं, बाज तीन सूर के कायल हैं। बाज कहते हैं कि पहला सूर जो है उससे खौफ तारी होगा, लर्जा तारी होगा, हैबत तारी होगी। दूसरे सूर में सब मर जाएंगे और तीसरे सूर में सब दोबारा जिंदा हो जाएंगे। कुरान मजीद में मसलन सूरह मुबारक अनआम में वलहुल मुल्कु यौम युनफखु फिस्सूर, जिस दिन सूर फूंका जाएगा उस दिन बस मुल्क और इख्तदार अल्लाह सुबहाना हुआ ताला ही का होगा। यह सूरह कहफ में है वनुफिखा फिस्सूर फजमअनाहुम जमअ, और हम जिस जब सूर फूंका जाएगा तो फिर हम सबको जमा करेंगे, यानी कोई एक फर्द भी छूटेगा नहीं, सब हशर में महशूर हों। यह सूरह मोमिनून में है फ़ैदा नुफ़िख़ा फ़िस्सूर फ़ला अनसाब बैनहुम, और जब सूर फूंका जाएगा तो उनमें आपस में फिर कोई रिश्ता बाकी नहीं रह जाएगा, सारे रिश्ते मुनक़ते हो जाएंगे, टूट जाएंगे। यहाँ पर पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम
की
एक हदीस भी याद आती है कि जब आपने रोज़े क़यामत के हालात में फरमाया है कि तमाम रिश्ते टूट जाएंगे, कुल्लो हसबिन व नसबिन मुनक़तउन इला यौम अल-क़ियामा इल्ला हसबी व नसबी, सारे रिश्ते मुनक़ते हो जाएंगे मगर जो रिश्ता मुझसे होगा वो टूटने वाला नहीं। मुहम्मद रसूलुल्लाह हबीबुल्लाह खातमुन नबीयीन सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। हजरत से जिसका रिश्ता होगा वो रिश्ता कभी नहीं टूटेगा, बशर्ते कि हजरत से सही रिश्ता बरकरार हो जाए। तो सूरह मोमिनून में यह है फ़ैदा नुफ़िख़ा फ़िस्सूर फ़ला अनसाब बैनहुम, तो जब सूर फूंक दिया जाएगा तो फिर कोई आपस में रिश्ता बाकी नहीं रहेगा, हर शख्स नफसी नफसी में मुबतला होगा। सूरह मुबारक यासीन में भी सूर का जिक्र है व नुफिखा फिस्सूर फैदा हुम मिन अल अजदाथ इला रब्बिहिम यनसिलून, और जब सूर फूंका जाएगा तो वो कब्रों से उठेंगे और अपने रब की तरफ तेजी से जाएंगे, तेजी से कब्रों से उठकर रब की तरफ जाएंगे। तो देखिए कि मुख्तलिफ जगहों पर मुख्तलिफ मनाजिर आ रहे हैं सामने, कहीं कब्र से उठता हुआ दिखाया जा रहा है, कहीं खौफ में दिखाया जा रहा है, कहीं फौज दर फौज गरोह दर गरोह झुंड झुंड लोग जा रहे हैं। तो मुख्तलिफ मनाजिर कुरान मजीद में बिखरे हुए हैं। बहरहाल यहाँ पर यह है कि यौम युनफखु फिस्सूर फतातून अफवाजा, जब सूर फूंका जाएगा तो तुम लोग गरोह दर गरोह आओगे। वो फुतिहत अस्समाउ फकानत अबवाबा, आओगे तो आने के लिए रास्ता चाहिए, दरवाज़ा चाहिए। وَفُتِحَتِ السَّمَاءُ فَكَانَتْ أَبْوَابًا، تو یہ آسمان کھول دیے جائیں گے اس طرح سے کہ دروازے بن جائیں گے. اب دیکھیے یہ سب چیزیں سادہ ترجمے سے حق ادا نہیں ہوتا ہے، دروازے بن جائیں گے، اور ان دروازوں سے ملائکہ نازل ہوں گے، فرشتے نازل ہوں گے، اور روحیں صعود کریں گی. اب یہ دروازوں کا کیا تصور ہے یہاں پر، اور فرشتوں کے نازل ہونے کا اور روحوں کے اوپر جانے کا، اس کے لیے پھر روایات تو بہت ہیں، مگر ہر روایت پر بھروسہ نہیں کیا جا سکتا، چونکہ اسرائیلیات بہت داخل ہو گئی ہیں اسلامی سرمائے میں، یہودی داستان گویوں کی داستانیں، من گھڑت کہانیاں، قصے. جب انسان کے پاس علم نہیں ہوتا اور اس میں یہ اخلاقی جرأت نہیں ہوتی کہ وہ یہ کہہ سکے کہ مجھے نہیں معلوم، یہ بات مجھے نہیں معلوم، یہ حقیقت مجھے نہیں معلوم، یہ کہنا کہ مجھے نہیں معلوم یہ ایک اخلاقی وصف ہے، اور یہ انسان کی شخصیت کی بلندی ہے، ٹھوس شخصیت کی علامت یہ ہے کہ اسے جو چیز نہیں معلوم کہہ دیتا ہے نہیں معلوم، مجھے نہیں معلوم یہ بات، یہ حقیقت مجھے نہیں معلوم. غیر از خدا کون ہے جسے ہر حقیقت معلوم ہو؟ کوئی نہیں. نبی صلی اللہ علیہ وسلم، امیر المومنین علیہ الصلاۃ والسلام، انہیں اللہ سبحانہ و تعالیٰ نے جتنا علم غیب دیا ہے اتنا علم غیب ہے، اس کے بعد بھی کچھ چیزیں ہیں جو اللہ کو معلوم ہیں اور نبی کو نہیں معلوم ہے. اور وہ نبی اور وہ وصی اور وہ ائمہ جنہیں ما کان و ما یکون کا علم ہے، اس میں کوئی شک نہیں، ما کان و ما یکون کا علم ہے، اس میں کوئی شک نہیں، لیکن ان کا علم اللہ سبحانہ و تعالیٰ کے علم کے مقابلے میں محدود ہے، مقید ہے. اور عام انسان، ایک شخص جو ہے، اپنی بساط سمجھنی چاہیے ہر ایک کو کہ بھائی ہمیں ہر چیز نہیں معلوم ہے، ہو بھی نہیں سکتی. تو یہ کہہ دینا کہ ہمیں نہیں معلوم، یہ اخلاقی وصف ہے. بلکہ امیر المومنین علیہ الصلاۃ والسلام نے تو انکریج کیا ہے، فرمایا کہ جس نے کہا کہ مجھے نہیں معلوم اس نے نجات پائی. اور بہت سے لوگ ہیں کہ جو کچھ ایسی ان کی فطرت ثانیہ بن جاتی ہے کہ ہر چیز کو کہہ دیتے ہیں ہاں مجھے معلوم ہے، ہاں ٹھیک ہے، ہاں میں جانتا ہوں، کبھی وہ کہتے ہی نہیں کہ میں نہیں جانتا ہوں، اور جب پوچھے تفصیل تو پھر معلوم تو ہے نہیں، تو پھر وہ خیال پردازی سے کام لے کر، اپنی تخیل سے کام لے کر وہ ایک قصہ بنا دیتے ہیں، کہانی بنا دیتے ہیں، کچھ جو جواب دینے ہی ہیں. یہ گناہ ہے، اس سے بچنا چاہیے، اور ماں باپ کو بچپن سے تربیت کرنی چاہیے، بچپن سے تربیت کرنی چاہیے اولاد کی، کہ انہیں یہ سکھائیں کہ جو معلوم ہو وہ بتائیں، جو نہ معلوم ہو تو کچھ اور نہ بتائیں، کہہ دیں کہ نہیں معلوم ہے. اور یہ انسان کو ہمیشہ خود اپنے کو اس ادب کا پابند کرنا چاہیے، اس اخلاق کا پابند بنانا چاہیے کہ جو نہیں معلوم ہے کہہ دیں ہمیں نہیں معلوم ہے. لوگ سمجھتے ہیں اس سے ہماری جہالت ظاہر ہوگی، اس سے زیادہ بدتر جہالت اس سے ظاہر ہوگی کہ جب آپ کوئی غلط بات بیان کر دیں گے. بہرحال تو تاریخ اسلام میں بھی ایسے لوگ گزرے ہیں جنہیں کچھ نہیں معلوم تھا اور وہ بیان کرتے رہتے تھے. اب یہ موقع نہیں ہے کہ میں ان کے نام لوں، آپ حضرات تحقیق فرمائیے گا، آسانی سے مل جائیں گے یہ سب نام. اور اس ضمن میں کس طرح کائنات بنی اور کس طرح آخرت آئے گی، اس ضمن میں سب سے زیادہ لوگوں کو موقع ملا ہے افسانہ ترازیوں کا، انشا پردازی، افسانہ ترازی، خیال پردازی، کہانیاں، قصے، गढ़ डालें। और बहुत काम ये इसराइलियों ने किया, यानी यहूदियों ने, और वो इसराइलियात का एक बड़ा ज़खीरा इस्लाम में आ गया। तो हर रिवायत पर, माफ़ कीजिएगा, हर रिवायत पर यकीन नहीं किया जा सकता, हर रिवायत पर भरोसा नहीं किया जा सकता, हर रिवायत को नकल भी नहीं करना चाहिए। इजमालन इतना यकीन रखना चाहिए कि कुरान में जो कुछ अल्लाह सुबहाना व तआला ने कहा है वो होकर रहेगा। बहुत सी जगहों पर इजमाली अकीदा ही ज़रूरी है और काफ़ी है। तफसील में जाने से हमारा जहन ऐसा नहीं है। इन शरायत में, ये जो शरायत हैं, ज़मान व मकान के शरायत, ये जो महदूद शरायत हैं, मालूम है ना, वो जो इमैनुअल कांट ने जो फ़लसफ़ा पेश किया है, कांट ने जो तकलीद तनकीद अक्ल महज किताब लिखी है, क्रिटिक ऑफ प्योर रीज़न, उसमें उन्होंने ये बात कही है और दूसरों ने भी कही है। हमारा जहन ज़मान व मकान के शरायत में महदूद है, तो इस ज़मान व मकान के शरायत से बलंतर हम किसी हकीकत को दर्क करने के काबिल नहीं है। तो ये एक सच्चाई है कि हम इस काबिल नहीं है दर्क करने का। ये और बात है, फिर मैं अर्ज़ करूँगा, क़ुरान मजीद की आयतें, क़ुरान मजीद का बयान और उसलूब बयान और तर्ज बयान ये एजाज रखता है, ये मोजज़ा रखता है कि नाकाबिल दर्क को काबिल दर्क इंसान के लिए किसी हद तक बना दे, मगर उस हद तक अपने इदराक व शऊर को बुलंद करना और क़ुरान मजीद के उसलूब से हम आहंग हो जाना और क़ुरान मजीद के बयानात को समझने का हक़ अदा करना, ये भी हर एक के लिए मैसर व मैसूर नहीं है, हर एक के लिए आसान नहीं। कोशिश ज़रूर करते रहना चाहिए। बहरहाल, तो सूर फूंका जाएगा, लोग गरोह दर गरोह रब की तरफ आएंगे और आसमान में दरवाजे बन जाएंगे। وفتحت السماء فكانت ابوابا وسيرت الجبال فكانت سرابا، اور یہ پہاڑ جو ہیں یہ حرکت دی جائے گی انہیں، یہ ریزہ ریزہ ہو جائیں گے اور یہ سراب کی طرح نابود ہو جائیں گے۔ پہاڑوں کے بھی زمین پر میخوں کی طرح جمے ہوئے ہونے سے لے کر اور پھر بادلوں کی طرح حرکت میں آنے اور پھر ریزہ ریزہ ہو کر سراب ہو جانے تک ایک پورا منظر ہے طویل، جو قرآن مجید نے مختلف جگہوں پر بیان کیا ہے۔ ان سب کے ساتھ کہا گیا ان جہنم کانت مرصادا۔ دیکھو جہنم جو ہے وہ گھات میں ہے، کس کے لیے؟ للطاغين مآبا۔ اللہ اکبر، یہاں پر بات جڑ جاتی ہے ہمارے اور آپ کے اخلاق، آداب و عمل اور سلوک سے۔ قرآن مجید نے بڑی بڑی باتوں کو سمیٹ کے اس طرح بیان کر دیا ہے کہ وہ ایک لفظ و ایک فقرے میں آ جاتے ہیں۔ زندگی میں دو رویے ہیں، ایک یہ رویہ ہے کہ انسان حکم پروردگار کے آگے سر تسلیم خم کیے رہے، ایک رویہ یہ ہے کہ سرکشی اختیار کیے رہے، سرکشی، نافرمانی، عصیان، بغاوت، شدید قسم کی بغاوت جسے کہتے ہیں، جس سے بنتا ہے طاغوت، انسان طاغوت بن جاتا ہے۔ طغا، ایک ہے بغا، ایک ہے طغا، بغا بغاوت کی، طغا سرکشی کی، بغاوت شدید قسم کی. بغاوت اور سرکشی کے مقابلے میں ان اطاعت ہے، انقیاد ہے، تسلیم ہے. اطاعت یعنی فرما برداری، انقیاد فرما برداری کا بلندتر جذبہ، ہر وقت ہر حکم کے لیے سر تسلیم خم ہے. تسلیم اس کا درجہ کمال ہے، سر تسلیم خم. تو یہ دو رویے ہیں زندگی کے. حق سبحانہ و تعالیٰ کا کلمہ پڑھا ہے، لا الہ الا اللہ کہا ہے، تو پھر اللہ کے احکام کی پابندی کرنی ہے، اور اس بات کو ریئلائز کرنا ہے اصلا کہ ہم ہیں کیا، کیا ہیں ہم. بنایا ہے نا اللہ نے ہم کو، ہم نے خود سے تو خود کو نہیں بنایا، کسی نے ہمیں بنایا. آپ جب کوئی چیز بناتے ہیں تو اپنی مرضی مصلحت سے اپنے کام کے لیے بناتے ہیں نا. اللہ نے ہمیں بنایا ہے تو اپنی مرضی مصلحت سے استعمال کرنے کے لیے، اپنے کام کے لیے بنایا ہے. اللہ سبحانہ و تعالیٰ نے ہمیں اپنے کام کے لیے بنایا ہے، تو ہمیں اس کا کام کرتے رہنا ہے. بہت سادہ سی بات ہے. اور دوسری طرف عصیان کا اگر خدا نخواستہ رجحان ہے تو پھر سرکشی پیدا ہوتی چلی جائے گی. اور جہنم کے لیے کیا کہا گیا، للطاغین مآبا. جہنم جو ہے وہ سرکشوں کی آخری جگہ ہے، سرکشوں کا ٹھکانہ جہنم ہے. آج درس کہا نہیں جا رہا ہے لیکن بہرحال کسی صورت سے چند جملے اور مکمل کرتے ہیں. یہ جو لفظ آیا ان جہنم کانت مرصادا، یہ مرصاد کے کیا معنی ہے؟ کانت مرصادا کیوں کہا گیا؟ ان جہنم کانت مرصادا، یہاں پر اس جملے میں جو مفہوم پوشیدہ ہے وہ یہ ہے کہ جہنم وجود، جہنم کا وجود آج بھی ہے، اور جہنم گھات میں ہے. اور بس یہ جب حجابات ہٹ جائیں گے، پردے ہٹ جائیں گے، تو جہنم سامنے ہم دیکھیں گے. اور جو سرکش ہیں، جو باغی ہیں، جو طاغی ہیں، جو نافرمان ہیں، ان کا ٹھکانہ جہنم ہوگا. جہنم آج بھی ہے، بہشت آج بھی ہے، دیکھنے والے دیکھتے ہیں، دیکھنے والے دیکھتے ہیں. ایسے اہل ریاضت ہیں، ایسے اہل سیر و سلوک ہیں جو جہنم اور جنت کو اپنی آنکھوں سے دیکھتے ہیں، چشم قلب سے دیکھتے ہیں، چشم سر سے نہیں دیکھتے. چشم سر سے نظر نہیں آ سکتا یہاں اس شرائط میں زمان و مکان کے، مگر یہ کہ کوئی ولی حق، ولی برحق، اس کے لیے چشم سر سے بھی دیکھنے کا اہتمام کر دے تو وہ بھی ممکن ہے. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم معراج پہ تشریف لے گئے تھے، تو اس معراج کی روایتوں میں یہ ہے نا کہ آپ نے جہاں بہت سی نشانیاں اللہ سبحانہ و تعالیٰ کی دیکھی، بہت سے آیات، بڑی بڑی نشانیاں اللہ کی دیکھی، وہاں آپ نے جہنم کو بھی دیکھا اور جنت کو بھی دیکھا. جہنم کے طبقات دیکھے، جہنم میں معذب ہوتے ہوئے لوگوں کو دیکھا، اور جنت میں جنت کے طبقات مشاہدہ فرمائے. تو جہنم آج بھی ہے موجود، اور ہمارے اعمال کے نتیجے میں جہنم کے شعلے بھڑکتے ہیں. या हमारे आमाल के नतीजे में जन्नत में गुल खिलते हैं, हमारे आमाल के नतीजे में। रिवायत में है कि इंसान जब तस्बीह परवरदिगार करता है, सुबहानअल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, तो जन्नत में उसके लिए इमारत तामीर होती है। फरिश्ते मलाइका ईंटें रखते चले जाते हैं, वो सोने और चांदी और याकूत और जवाहरात की ईंटें। तो अमल से मुताल्लिक इंसान को बहुत बेदार रहने की ज़रूरत है कि अमल इंसान का, यही अमल ऐन आतश जहन्नम है और यही अमल इंसान का ऐन रूह और रेहानो गुल व गुलजार बहेश्त है। यही अमल, आप किसी यतीम के सर पे मोहब्बत से हाथ रखते हैं या किसी भी दोस्त से आप मुस्कुरा के मिलते हैं और सच्ची मुस्कुराहट होती है, इखलास के साथ मुस्कुराहट होती है, किसी को देखकर मोहब्बत का इजहार करते हैं, ये सब जन्नत के गुल व गुलजार की तामीर है, ये सब जन्नत की तामीर है। लेकिन अगर आप किसी यतीम पर खुदा न खास्ता ज्यादती करते हैं, माल ज़ाया करते हैं, किसी यतीम का गस्प करते हैं, कोई भी हक पामाल करते हैं, तो ये आपका अमल जहन्नम की आग को भड़काता है, ये अमल जहन्नम की आग बन जाता है। वो अमल बहिश्त का गुल व गुलजार है, ये अमल जहन्नम की आग है और ये आज भी मौजूद है। सिर्फ ये कि हिजाबात हैं, ये हिजाबात जब बरतरफ हो जाएंगे तो अंदाज़ा होगा कि इन जहन्नम कानत मिरसादा, जहन्नम घात में है। लिताग़ीन मआबा, और ये जहन्नम सरकशों के लिए है जो सर तस्लीम खम कर दें हक के सामने या खम किए रहें, इताअत करते रहें, फर्मा बरदारी करते रहें, फर्मा बरदारी का जज्बा बरकरार रहे। नीयतें असल सबसे बड़ी चीज़ है, नीयत, इरादा, इंटेंशन, दिल और दिमाग में रासिख जो जज्बा और नीयत हो वो इताअत का जज्बा होना चाहिए। फिर अगर अमलन इताअत नहीं हो पाई तो वहाँ मग़फ़िरत है और शफ़ात है। लेकिन अगर नीयत नहीं है आमाक़ क़ल्ब में, दिल की गहराई में, तह शऊर से लेके तहत शऊर तक, अगर नीयत ही नहीं है, अगर इरादा ही नहीं है इताअत का, तो बहुत मुश्किल हो जाएगी। बहुत से हज़रात को इस बात पे गौर करना चाहिए, जो मैं मुशाहदा करता हूँ, लोगों को देखता हूँ, बाज़ हज़रात के यहाँ ईमान है और ईमान के साथ ज़ाहिर इरादे अमल है, इरादे बंदगी है, बाज़ हज़रात गाफिल हैं, असलन रस्मन कलिमा पढ़ रहे हैं, इरादे बंदगी है ही नहीं, आमाक में नहीं है, बल्कि हवा परस्ती है, ख्वाहिश परस्ती है, नफ्स परस्ती है, अपनी ख्वाहिशात, हवाए नफ्स उसको बुत बना रखा है, असलन गाफिल हैं हक़ सुबहाना व ताला की तरफ से। जो असलन गाफिल हैं हक़ सुबहाना व ताला की तरफ से, यानी इरादा ही नहीं है, नीयत ही नहीं है, तवज्जो ही नहीं है, तो जब इरादा ही नहीं है तो अमल क्या होगा? फिर अगर रस्मन अमल कर लिया किसी को देखकर, कोई सा भी अमल हो, नमाज़ पढ़ने के लिए सब जा रहे हैं आप भी चले गए, मजलिस में सब जा रहे हैं आप भी चले गए, ज़िक्र खुदा के लिए सब बैठे हैं आप भी बैठ गए, तो अगर वो इरादा नहीं है आप बैठ गए रस्मन, तो इसका क्या अजर मिलेगा? इसलिए सबसे बड़ी बात यह है कि ہمارے اعماق میں، گہرائیوں میں وجود کے، ہمارے وجود کی گہرائیوں میں، دل کی گہرائیوں میں، شعور کی گہرائیوں میں، ذہن میں اور قلب میں ارادے اطاعت و ارادے بندگی اور ارادے تسلیم، خوے تسلیم کا پایا جانا ضروری ہے. پروردگار ہمیں اور آپ کو سب کو توفیق عطا فرمائے کہ ہم اسلام کی اس منزل تک پہنچ سکیں کہ حقیقتاً سر تسلیم خم کریں حق سبحانہ و تعالیٰ کے سامنے اور اس کے نبی محمد مصطفیٰ صلی اللہ علیہ وسلم، جن کے لیے حکم دیا گیا ہے کہ وسلموا تسلیما، درود پڑھو، ثنا کرو مصطفیٰ کی، اور اس طرح سر تسلیم خم کرو کہ اطاعت اور تسلیم کا حق ادا ہو جائے. پروردگار ہم سب کو توفیق عطا فرمائے انشاءاللہ. وآخر دعوانا ان الحمد للہ رب العالمین.
لا اله الا الله، الله اكبر، محمد رسول الله، يا حبيب الله، الله.